नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज खोलेर बसिरहनु भएका यहाँहरू सम्पूर्ण आदरणीय सुदूरपश्चिमवासीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम तातो बहसको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम पस्ता नवराज धानुक। हामी दिनहुँ विभिन्न विषयमा चर्चा परिचर्चा र बहस गर्छौँ, छलफल गर्छौँ कार्यक्रम तातो बहसमा समय सन्दर्भकै विषयमा रहेर। र आज पनि मैले समयलाई यस्तो जोडिरहेको छु जुन चाहिँ लामो समयसम्म चर्चामा रहिरहेको छ। यो विषय धनगढी उपमहानगरपालिकाको जुन भवन बनेको छ, यो भवन चारैतिरबाट आलोचना भयो, तर आज नगरपालिकाले गुन्डा राज गरेको सम्भावना हामीले देखिरहेका छौँ। र आज जनताको चासो छ एउटा सर्वपक्षीय भेला बोलाउनुपर्छ। जनताले भनिरहेका छन् आज यदि नगरपालिका सही छ, नगरपालिकाले गरेको काम सही छ भने किन सर्वपक्षीय सर्वभेला बोलाएर सबै पक्षलाई बोलाएर एउटै टेबलमा टक गरिने सम्भावना देखिन्न त? मैले हिजो पनि विभिन्न सेक्टरका व्यक्तित्वहरूसँग चर्चा गरेको छु, नगरपालिकाले बनाएको भवन के सही छ त? के यसले मापदण्ड पुरा गरेको छ? मापदण्ड पुरा गरिरहँदा के 10 वर्ष 15 वर्ष पछिको एउटा भिजन छैन जसलाई, जसले नगरपालिका एउटा नमुना नगरपालिका उपमहानगरपालिका बनिरहँदा भोलि बन्ने यहाँका संरचना कस्तो बन्नुपर्छ, हामीले चाहिँ कस्तो भिजन लिएर हिँडेका छौँ, एउटा उद्देश्यविहीन यात्रा लगाम बिनाको घोडा जस्तो नगरपालिका बनिरहँदा यसले नगरवासीहरूलाई कतातिर लग्न सक्छ, यी समग्र विषयलाई मैले हिजो पनि चर्चा गरेको छु। आज त्यही चर्चालाई म आज बहसमा जोड्दैछु, तातो बहसमा म सातो जानी गरेर आज बहस गर्दैछु। तातो बहसमा हामीसँग दुईजना अतिथि हुनुहुन्छ र धेरै नगरपालिका प्रतिनिधि गर्ने दलहरूलाई मैले निमन्त्रणा गरेँ, उहाँहरूले आउन पनि मान्नु भएको छैन किनभने दिनेश एफएमको हामी बहसमा जाँदैनौँ भन्ने तर्कहरू उहाँहरूले दिनुभयो। यी यावत कुराहरू आएका छन्, यी विषयमा पनि हामी निरन्तर चर्चा गर्नेछौँ र जनताको प्रश्नभन्दा बाहिर बसेर राजनीति गर्न सुहाउँदैन र राजनीति मेरा लागि होइन र व्यक्तिगत नवराज धानुकले भन्दैमा केही पनि हुँदैन किनभने जनताको प्रश्नको जवाब दिनु राजनीतिक दलको दायित्व हो, किनभने जनताका प्रतिनिधि भने राजनीतिक दलहरू हुन्। यिनै सन्दर्भलाई आज जोड्दैछु, हामीसँग दुईजना अतिथि हुनुहुन्छ, लामो समयसम्म उहाँहरूले आन्दोलनका कुराहरू पनि गर्दै हुनुहुन्छ र बेला बखतमा उहाँहरूले चर्चा पनि गर्ने गर्नुभएको छ। हामी जनक्रान्तिका कुरा गर्छौँ, हामी जनसत्ताका कुरा गर्छौँ र उहाँहरूले उठाएको विषय के आज नगरपालिकाको भवन र नगरपालिकाले गरिरहेका सेवा सुविधाप्रति उहाँहरूको चित्त बुझाइ छ त? के कालो मुसो लाउँदैमा मात्रै जनताको समस्याको समाधान हुनसक्छ? यी विषयलाई पनि जोड्दैछु। हामीसँग एकजना अतिथि हुनुहुन्छ, विनोद विष्ट हुनुहुन्छ, जो चाहिँ नेकपा माओवादी विप्लवका चाहिँ कैलालीका कार्यालयका चाहिँ सचिवालय सचिव हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। विनोदजी स्वागत छ यहाँलाई।
धन्यवाद।
त्यसै गरी अर्को अतिथि हामीसँग हुनुहुन्छ, लामो समयदेखि उहाँ चाहिँ नगरपालिका अर्थात् धनगढी उपमहानगरपालिकाको राजनीतिक दलको प्रतिनिधित्व गरिरहनु भएको छ, बेला बखतमा उहाँ चाहिँ विभिन्न जिम्मेवारी लिइरहनु भएको छ। हामीसँग हुनुहुन्छ राष्ट्रिय जनमोर्चा नगरका चाहिँ राष्ट्रिय जनमोर्चाका चाहिँ धनगढी उपमहानगरपालिकाका इन्चार्ज हुनुहुन्छ कृष्णप्रसाद चौधरी, यहाँलाई पनि स्वागत छ चौधरी।
धन्यवाद।
विनोदजी
हजुर,
आज धनगढी उपमहानगरपालिकाको नयाँ कम्प्लेक्सको भवन यहाँले हेरिरहनु भएको छ,
हजुर,
नगरपालिकाको काम के हो आज क्लियर बताउनुहोस् है, सिधा प्रश्नको सिधा उत्तर चाहिन्छ मलाई, तपाईँ बताउनुहोस् नगरपालिकाको दायित्व के हुनसक्छ?
निश्चय पनि नगरपालिका या राज्यका कुनै पनि निकायको दायित्व भनेको पहिलो कुरा त राज्यले प्रवाह गर्ने सेवालाई सजिलै रूपले होइन जनतालाई सेवा प्रवाह छिटो छरितो गर्ने या जनतालाई सेवा राज्यले प्रदान गर्ने सेवा सुविधा प्रदान गर्ने दायित्व नै प्रमुख दायित्व हो राज्यका निकायहरूको भने। त्यसपछि विभिन्न खालका सेवा सुविधाहरू या विभिन्न खालका राज्यले प्रदान गर्ने जनतालाई दिने अधिकारहरूको सन्दर्भमा त्यसको सुरक्षा गर्ने, त्यसको ग्यारेन्टी गर्ने र कहीँ कतैबाट पनि कानुन या संविधान प्रदत्त अधिकारहरू हनन हुने या त्यो के त कसैले मिच्ने अवस्था सिर्जना भयो भने त्यसलाई रोक्ने दायित्व पनि नगरपालिकाको हो भन्ने मलाई लाग्छ, या नगरपालिका मात्रै होइन राज्यका अन्य निकायहरूको दायित्व पनि यो हो।
हिजो पनि मलाई धेरैले भनेको छ नगरपालिकाले या भनौँ सरकारका निकायले व्यापारिक कम्प्लेक्स बनाउँदै व्यापार गर्ने हो।
निश्चय पनि हाम्रो पनि एउटा निष्कर्ष के हो भने राज्यले जसरी जनतालाई निस्वार्थ रूपले या बिना फाइदा राज्यले जनताको सेवा गर्नुपर्थ्यो त्यो सेवा नगरेर पछिल्लो चरण हामीले पनि महसुस गरेको या बुझेको कुरा के हो भने राज्यका विभिन्न निकायहरू जसरी व्यापारमा संलग्न छन् राज्य आफै पनि यस्ता व्यापारमा संलग्न छ जुन व्यापारमा कालोबजारीसम्म हुन्छ।
नगरपालिकाले एउटा कार्यालय सम्पादन गर्नका निम्ति एउटा भवन भए पुग्छ कि व्यापारिक कम्प्लेक्स बनाएर आज व्यापार गर्ने हो?
नगरपालिकाले जनतालाई सेवा सुविधा प्रदान गर्नका निम्ति कतिवटा कार्यलाई आवश्यक पर्छन् त्यो विषयमा पनि ठिक छ। त्यो विषयमा आवश्यक पर्दै जाँदा या जनताको चाप सेवाग्राहीहरूको चाप बढ्दै जाँदा एउटा या दुईवटा जति भवन आवश्यक पर्छन् त्यो विषयमा आवश्यकता अनुसार भवन निर्माण गर्दै पनि जानु पर्ला। तर यहाँ पछिल्लो चरणमा देखिएको या तपाईँले जोड्न खोजेको समस्या केसँग सम्बन्धित छ भने नगरपालिकाले व्यापारिक कम्प्लेक्सहरू बनाउने निश्चित फाइदाका निम्ति त्यसलाई व्यापारमा के अरे टेन्डर गर्ने या त्यसलाई
त्यसपछि राजनीतिक दलहरूले चाहिँ भागभण्डा गर्ने
हो। यो जुन समस्या तपाईँले उठाउन खोज्नु भएको छ यो पछिल्लो चरणमा नगरपालिका मात्रै होइन राज्यका यस्ता विभिन्न खाले संस्थानहरू विभिन्न खाले निकायहरूमा पनि यो समस्या विशुद्ध फाइदाका निम्ति व्यापारिक कम्प्लेक्सहरू निर्माण गर्ने होइन जो कम्प्लेक्सहरूको पनि तपाईँले अघि उल्लेख गरे जस्तै होइन सरकारले पालना गर्नुपर्छ भनेर बनाइएका न्यूनतम के त नियम शर्तहरू या न्यूनतम मापदण्डहरू समेत पुरा नगरेर जुन खालको स्थिति सृजना हुन्छ यो सरासर के छ एउटा त उहाँहरूले या पालना गर्नुपर्ने कानुनको पनि विरोधी भइहाल्यो। दोस्रो कुरा यो जनताको पनि के त अधिकारमाथि हनन गर्ने ढङ्गले या जनतालाई के त अन्याय गर्ने ढङ्गले जनतालाई अन्त त्यो माथि महँगी या अन्य हिसाबले थुप्रै ढङ्गले पनि जोइराखेको छ। यसका विरुद्धमा हाम्रो पार्टी पनि छ। हामीले यस्ता खालका विभिन्न खाले प्रवृत्तिहरू छन् जो विशुद्ध जनतालाई सेवा प्रवाह गर्ने भन्दा पनि निश्चित फाइदासँग जोडेर सेवा प्रवाह गर्न खोज्छन् या निश्चित फाइदासँग जोडेर विभिन्न क्रियाकलापहरू या गतिविधि सञ्चालन गर्छन्। यसका विरुद्धको सङ्घर्ष पनि आजको आवश्यकता भन्ने हाम्रो निष्कर्ष हो।
विनोदजी, अब यो तपाईँसँग अझ चर्चा गर्न बाँकी छ। कृष्णजी, नगरपालिकाको काम के हो? तपाईँ एकजना नगरपालिकाको प्रतिनिधि प्लिज।
अब नवराजी, तपाईँले उठाएका विषयहरू जुन छ नि, सबभन्दा पहिला त एउटा कुरो के भनेपछि यो गुन्डा राज्य भन्ने जुन शब्द छ त्यो नगरपालिका गुन्डा राज्य जुन भन्नुभयो त्यो चाहिँ एउटा संस्था हो। त्यो संस्थाभित्र रहेका कर्मचारीहरू जुन हुन्छन् जुन व्यक्तिहरू हुन्छ त्यो माथि भर पर्ने कुरो हुन्छ। नगरपालिका स्वयं निर्जीवी चिज हो, त्यो त गुन्डा हुँदै होइन।
तर त्योभित्र कार्य तर एउटा कुरा आज तपाईँले जसको बचाउ गर्दै हुनुहुन्छ नि तपाईँले त्यहाँबाट लालन पोषण जे छ तपाईँको कुरा होला, तर क्लियर कट आज सिधा प्रश्नको सिधा उत्तर, नगरपालिकाप्रति जनताको दायित्व जुन किसिमले नगरपालिकाको आवाज सुन्न चाहन्छन्, नगरपालिकाले यस्तो गरिदियोस् भन्ने जनताको चासो छ, यत्रो करायो जनता, यत्रो बोले राजनीतिक दल, जनताकोले उठाएको विषयमा नगरपालिका एकपटक पनि बोल्नै नचाहने, नगरपालिकाले गर्न खोज्या कि
होइन? हामीले सबभन्दा पहिला त तपाईँको लालन पालन र राजनीतिक दलहरूको स्वार्थ जुन तपाईँहरूले जोडिराख्नु भएको छ नि, अधिकांश यो मान्छेहरूको यो भाषामा अलिक सुधार गर्नुपर्छ कि भन्ने चाहिँ मेरो चाहिँ आग्रह है। विषय कहाँनिर छ भनेपछि मैले भने नि नगरपालिका भनेको निर्जीवी चिज हो। नगरपालिकाभित्र तपाईँको नेपाली जनताको मानो खाएर बसेका व्यक्तिहरूले त्यसलाई चलाउने हो, हामी त्यतातिर जोड्नुपर्छ। र अर्को कुरो यो कार्य राजनीतिक दलहरूले जुन तपाईँको त्यहाँबाट लालन पालन गर्यो अथवा हुन के राजनीतिक दलहरूको भागभण्डा मिलेन भन्ने खालको तपाईँहरूको जुन एउटा तर्क छ, राजनीतिक दलहरू भनेर हामीले भनिराख्नुभन्दा पनि राजनीतिक दलहरू मध्येमा कुन कुन पार्टीका कुन कुन व्यक्तिको
आज बताउनु न त, कुन कुन दलले कुन कुन हिस्सा कहाँ कहाँ कसरी लिएका छन् आज? कृष्ण प्रसाद चौधरीजी क्लियर कट बताउनुहोस् तपाईँ। अब
म राष्ट्रिय जनमोर्चाको एउटा नगर अध्यक्ष भएकै नाताले मैले तपाईँको मिडियाबाट मैले के क्लियर पारिदिन्छु भनेपछि, मैले कहिले पनि ती भित्र भएका कमी कमजोरीहरू त्रुटिहरूलाई मैले ती उजागर गरिराख्दा मान्छेले एउटा विरोधको रूपमा लिन्छ। तर त्यसलाई विरोधको रूपमा नबुझेर मैले के यसलाई सुझावको रूपमा बुझ्नुहोस् भनेर म अनुरोध गर्छु। दोस्रो कुरो के भनेपछि त्यो जुन तपाईँले भवनसँग जुन जोडिराख्नु भएछ कुरा, ती भवनसँगको कुराहरूमा के छ भन्नुहुन्छ भने यो भवनको विषयमा साँच्चै इमान्दारी साथ र नढाँटे र सत्य कुरो मैले बोल्नु पऱ्यो भने त्यो भवनको विषयमा रामलाल श्रेष्ठको कार्यकालमा कुन कुन राजनीतिक दलहरू बसेर त्यसलाई अंशबण्ड गरे कि तपाईँहरूकै भाषामा भन्नु पऱ्यो भने अथवा भागबण्ड मिलाए कि कहाँनिर के गरे त्यो विषयमा म पनि क्लियर अहिले पनि छैन,
तपाईँलाई जानकारी छैन,
अहिले पनि म क्लियर
तपाईँ बोल्दै बोल्नुहुन्न,
होइन म भन्दैछु, थाहा नभएको कुरो त बोल्नु हुँदैनन्, जानकारी भएको कुरो मैले बोल्ने हो। अब जब त्यहाँ तपाईँको शिलान्यास गरिसक्यो र त्यहाँ तपाईँको जग खनिसकेपछि मैले रामलाल श्रेष्ठजीसँग पनि मैले कुरो गरेँ, यो रामलालजी यो के अरे हाकिम साहब यो के हो त भनेर भन्दा हामीसँग प्रशस्तै यो जग्गाहरू छ र हामीसँग बजेट भएको हुनाले भोलि यो कमसेकम एउटा तपाईँको व्यापारीहरूको निम्ति चाहिँ यो बनाउनुपर्छ भन्ने खालको कुरो ल्यायो। मैले यो बनाउनु त बनाउने हो तर कमसेकम यो छलफल चल्यो कि चलेनन् भनेर भन्दा अनि राजनीतिक दलहरूको सहमत छ भनेर, राजनीतिक दलहरूको सहमत छ भने कुन कुन राजनीतिक दलको सहमत छ त भनिदिनु त भनेर भन्दा तपाईँ आउनु भएन क्या हो भन्ने खालको कुरा गऱ्यो। मैले भने तपाईँहरूले जानकारी नगरे हामी आउने कसरी त भनेपछि यसमा मलाई अब भन्नुपर्ने स्थिति आएपछि तपाईँको केही राजनीतिक दलहरू त्यसमा चाहिँ सहमत भएर चाहिँ पास गरेको हो कि भन्ने कुरो चाहिँ मलाई लाग्छ।
तपाईँको सहमति छैन, तपाईँको संलग्न
जानकारी नै छैन, सहमति भन्दा पनि।
अनि तपाईँ कसको नाममा के गर्न नगरपालिका धाइरहनुहुन्छ त कृष्ण प्रसाद जी, आज क्लियर कट बताउनुहोस्।
मैले तपाईँको नेपाली जनताको आधारभूतको निम्ति र जनजीवनको कुराहरूदेखि लिएर यी विषयमा हामीले कुरा उठाउने हो। अब विगत लामो समयदेखि के छ भन्नुहुन्छ भने सत्ताको सेरोफेरोमा रहेर रजाई गर्ने साथीहरूले कहिले ढोकाबाट छिर्ने, कहिले झ्यालबाट छिर्ने, उहाँहरूको त्यो चाहिँ परम्परादेखि चल्दै आएको छ र उहाँहरूलाई फेरि थाहा रहेछ। अब हामी राजनीतिक दल के राजनीतिक रूपमा चाहिँ राष्ट्रिय जनमोर्चा 2006 सालमा स्थापना भयो होला, त्यो एउटा पक्ष रह्यो। तर मैले राष्ट्रिय जनमोर्चामा चाहिँ प्रवेश गरेको चाहिँ 2006 तपाईँको 56 सालमा।
तपाईँको व्यक्तिगत कुरा होइन कृष्णजी, आज नगरपालिकाले गर्नुपर्ने काम छोडेर व्यापारिक कम्प्लेक्स बनाएर आज जुन किसिमको भनौँ न विवादमा आएको छ नि, यहाँलाई थाहा छ नि नगरपालिकाको काम के हो, मैले यहाँबाट जोडेको तपाईँलाई।
नगरपालिकाको काम जिम्मेवारी र दायित्वहरूको विषयमा कुरो गर्ने भनेपछि यो व्यापार व्यवसाय गर्ने होइन।
अनि किन गर्दैछ यो कुरामा मैले बारम्बार भनिरहेको, यदि हो ठिक छ कम्प्लेक्स बनाएको छ भने एउटा सर्वपक्षीय सर्वभेला बोलाउनुहोस् हाकिम साहब भनेर मैले भन्दा उहाँहरूले हामी बोलाउँदैनौँ अहिले नै केही आवश्यकता छैन भन्दै हिँड्नु, अनि जनताले कहिलेसम्म बोलेर हिँड्ने, मिडियाले बोल्यो तपाईँको मिडिया चाहिँ हाम्रो विरुद्धमा लाग्यो भनेर चार थरी कुरा गरेर हिँड्न मिल्छ?
होइन, यो विरुद्धमै चाहिँ अब त्यसलाई विरुद्धकै रूपमा चाहिँ बुझ्नु चाहिँ जायज हुँदैनन्। तपाईँहरूले अनुरोध गरिराख्दा उहाँहरूले कमसेकम यो ठिक हो बेठिक हो भन्ने कुरोमा चाहिँ एकपटक चाहिँ छलफल चलाइदिनु पर्ने हो। छलफल चलाएर
होइन
त्यसको निचोर के निस्किन्छ,
जनताले के भन्छ,
जनताको के अरे अधिकांश जनताको शब्दलाई चाहिँ समेट्न सक्ने क्षमता राख्नुपर्छ नगरपालिकाले। आफ्नो मनपरी गर्नु हुँदैन, त्यो सत्य कुरो हो,
मैले भनेकै त्यही हो क्या।
त्यहाँनिर चाहिँ अब के कति कारणले उहाँहरूले चाहिँ त्यो कुरोमा चाहिँ दायाँ बायाँ गरिराख्नु भएछ त्यो उहाँहरूले त्यसको जवाब दिनुहुन्छ। म एउटा प्रतिनिधि भएका नाताले मैले भन्नु पऱ्यो भनेपछि न मलाई त्यो भवनको विषयमा जानकारी थियो, न तपाईँको अहिले धनगढी उपमहानगरपालिकाको 50 करोडको एउटा जुन बजेट आएको छ त्यो बजेटमा लिफ्टवाला कार्यालय बनाउने भन्ने प्रस्ताव आएको छ, यो एक नम्बरमा राखेको छ। मैले यो विषयमा चाहिँ पटक पटक मैले भनेको यो नगरिदिनुहोस् है, यो करिब करिब 3 करोड कि कतिको बनाउने कुरोहरू आएको छ, मैले यसमा पनि के भनेको छु भने यो नगरिदिनुहोस्। यो गर्नुहुन्छ भनेपछि एकपटक चाहिँ बसेर यसलाई होमवर्क गरौँ, होमवर्क गरेर सबैको मनसाई चाहिँ ठिक हो भन्ने खालको आउँछ भनेपछि यो गर्नु जायज हुन्छ, नभए यो नगरिदिनुहोस् भनेर मेरो यो 50 करोडबाट रकम यो कार्य सहरी सदन भन्ने एउटा तपाईँको कार्यक्रम आएको छ त्यसबाट पनि एउटा कार्य यो कार्य तपाईँको भवन राखेको छ। अब भोलि तपाईँ फेरि यही विषयमा उहाँ के अरे नगरपालिकाले यसले कार्यान्वयनमा लैजाला, तपाईँहरूले फेरि भन्नुहुन्छ कि यो कार्य तपाईँहरूलाई थाहा छैन भन्नु, मलाई थाहा भएको कुरो मैले भनिदिने कुरोहरू हो। यो लिस्ट पनि मैले नगरपालिकाबाट नपाएर मैले सहरी विकास
मसँग थाहा छ, मलाई मसँग पनि छ यो लिस्ट सघन सहरीको, यो के छ यो कार्यक्रम। हामी आगामी दिनमा सघन सहरीका प्रमुखलाई पनि बोलाउनेछौँ रविन्द्र बोरालाई। विनोदजी, तपाईँ कतिपटक जानुभयो, आज तपाईँको प्रतिनिधि कतिपटक गएर नगरपालिकाको यो भवन जुन व्यापारिक कम्प्लेक्स बनाएको छ यो विषयमा कतिचोटि तपाईँहरू बोल्नुभयो, आज जनताको प्रश्न छ प्लिज।
अब नगरपालिका या अन्य सरकारी कार्यालयहरूको सेवा प्रवाहका सन्दर्भमा हामी पटक पटक गएका पनि छौँ, सम्बन्धित कार्यालयका प्रमुख या त्यहाँका कर्मचारीहरूलाई उहाँहरूले व्यापारिक कम्प्लेक्सका सन्दर्भमा पनि हामीले त्यो कार्यालयका प्रमुखसँग कुराकानी गरेका छौँ। यदि यद्यपि उहाँले चाहिँ यो आफ्नो कार्यकालमा नभएर त्यो पूर्व नै होइन त्योभन्दा अगाडिको कार्यालय प्रमुखको कार्यकालमा भएको निर्णयलाई लागू गर्न खोजेको कुरा या लागू भइरहेको कुरा उहाँले जानकारी गराउनु भएको थियो एउटा कुरा। दोस्रो कुरा, हामी भवनसँगको कुरा मात्रै होइन, नगरपालिका लगायत विभिन्न सरकारी निकायहरूले जनतालाई गर्ने सेवा प्रवाहका सन्दर्भमा विभिन्न खालका गुनासोहरू छन्, जहाँ छिटो छरितो हुँदैन, जहाँ सर्वसुलभ रूपले जनताले सेवा पाउँदैनन्, जहाँ नगरपालिकाका कर्मचारी विशुद्ध बढी फाइदा हेरेर या फाइदा हेरेर मात्रै काम गर्ने गर्छन् भन्ने विषयमा या अन्य कार्यालयका विषयमा पनि विभिन्न खालका गुनासोहरू लिएर सम्बन्धित कार्यालयका प्रमुखहरूसँग भेटघाट गर्ने, उहाँहरूलाई हामीले यी कुरालाई न्यूनीकरण गर्दै लैजानुपर्छ भनेर अनुरोध गर्ने, त्यति गर्दाखेरि पनि उहाँहरूले मान्नु भएन भने होइन, हामीले आफ्नो एउटा प्रक्रियाद्वारा एउटा जनकारवाहीको प्रक्रिया पनि अगाडि बढाएको छौँ, यो कुरा तपाईँलाई पनि जानकारी छ। त्यो भएको कारणले व्यापारी कङ्ग्रेस लगायतका अन्य विषयमा त्यो कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा हामीले त्यो कार्यालयसँग छलफल चाहिँ गरेका छौँ।
जस्तै विनोदजी, अहिले चर्चा गर्ने हो भने धेरैको प्रश्न पनि छ यो होइन, जस्तै नगरपालिकाको चाहिँ एउटा भिजन हुनुपर्ने थियो, नगरपालिकाले सबैलाई चाहिँ यो मापदण्ड पुरा गराई, यो सडकको छेउछाउमा यो बनाउँदाखेरि नक्साङ्कन गर्दाखेरि यो तपाईँको यो मिलेन, जानुहोस् फेरि सच्याएर आउनुहोस्, फेरि यसलाई चाहिँ सुधार्नुहोस् भन्ने चाहिँ सबैलाई निर्देशन दिने, तर आफूले गर्दा मै झाँक्री मै चाहिँ मै बोक्सी मै झाँक्री भने जस्तै मै धामी मै त्यो भन्छन् नि, त्यो गर्न चाहिँ मिल्छ नगरपालिकाले?
मिल्दैन, सरासर मिल्दैन।
न सोइल टेस्ट गरेका छ, न त्यसको मापदण्ड पुरा गरेका छ। मापदण्ड पुरा गरे भने मैले 11 मिटर छोड्या छु भनेर मैले फुर्ती हान्दा हुन्छ? भोलि 10 वर्ष 15 वर्षपछिको मेरो भिजन के, मैले बनाउने के, मान्छे कता हिँड्छन्, कुन बाटो भएर हिँड्छ, मान्छेलाई कसरी देखाउने नमुना एउटा बनाउनु पर्ने नगरपालिकाको जिम्मेवारी हो कि होइन विनोदजी?
हो, तपाईँले भने जस्तै राज्यले बनाएका या भौतिक संरचनाका सन्दर्भमा या अन्य सन्दर्भमा राज्यले बनाएका विभिन्न नियमहरूको कार्यान्वयन गर्ने निकाय भनेकै नगरपालिका हो, जसले जनतालाई चाहिँ कार्यान्वयन गर्न बाध्य पार्छ, र त्यो निकायले नै स्वयं आफूले राज्यले या विभिन्न खालका भौतिक संरचना निर्माणका सन्दर्भमा बनाइएका मापदण्डहरू मैले पालना गर्दैन या यसको स्पष्ट भिजन या प्लान छैन भनेर पन्छिन चाहिँ मिल्दैन।
जस्तै कृष्णजी, जुन उहाँले भन्नुभयो, विनोदजीले पनि, तपाईँलाई थाहा छ अघिल्लो जुन कम्प्लेक्स भवन बनाएको छ नि नगरपालिकाले, त्यो हेर्दा नयाँ त अझ त्योभन्दा अगाडि बनायो नि त, किन बनायो होला तपाईँले बुझ्नुभयो?
यो भवनकै विषयमा हामीले पटक पटक यो चाहिँ अब तपाईँले भनिराख्दा र त्यहाँ यहाँ चर्चा गर्नु र त्यहाँ पनि मैले पटक पटक यो चर्चा गर्दा मैले के अरे हिजो पनि अब केही साथीहरूसँग मैले सल्लाह गरेँ, यो इन्जिनियर साहबले यो आफ्नो मापदण्ड कार्यान्वयन अरूलाई हामी गराउने पक्षमा लाग्ने मान्छे आफै हामी स्वयं किन चुकिरहेछौँ त, कहाँनिर चुकिरहेछौँ त भनेर भन्दा होइन, यो करिब करिब हामीले 12-13 मिटर तपाईँले भने जस्तै हामीले छोडेको छ भन्ने खालको कुरो
होइन।
अब यो करिब एउटा कुरो के हुन्छ भनेपछि नवराजी, एउटा के अरे प्राविधिकहरूको विषय राजनीतिक दलहरूलाई सबैलाई थाहा नहुन सक्छन्, कतिपय कुराहरू प्राविधिक विषयहरू हामीले नबुझ्न सक्छौँ, तर तपाईँले भनेको कुरो अनुसार जान्यो भनेपछि आजभन्दा मैले तपाईँको 30 वर्ष हेरेको धनगढी उपमहानगरपालिका र अहिलेको धनगढी उपमहानगरपालिका फरक छ, त्यसले गर्दा तपाईँले भनेको कुरोमा चाहिँ एउटा ध्रुव सत्य के भनेपछि कमसेकम तपाईँको नीति निर्मा के अरे नीति बनाउने जग्गा त के अरे ठाउँ भनेको त तपाईँको नगरपालिका हो, र त्यो नीतिलाई फलो गरेर तपाईँको कार्यान्वयनमा लाने पक्ष भनेको पनि नगरपालिका हो, त नगरपालिकाले स्वयं आफै किन बाटो बिरायो त भन्ने कुरोमा हामीले प्रवेश गर्दा नगरपालिकाले यसलाई चाहिँ कमसे कम तपाईँको बहस व्यापक रूपमा चाहिँ लानुपर्छ।
मैले भनेको कुरा पनि त्यही हो, मेरो आग्रह पनि त्यही, नगरपालिकाले सुन्दै सुन्दैन
अनि बहसमा लानुपर्छ।
सर्वदलीय सर्वपक्षीय भेला बोलाउँदा के बिग्रिन्छ विनोदजी?
निश्चय पनि बिग्रिने होइन, बरु सुध्रिन्छ,
सुध्रिन्छ मेरो
भनाइ। नगरपालिकाका या नगरपालिकाले गरिरहेका क्रियाकलापप्रति गतिविधिप्रति नेपाली जनताको या धनगढी नगरपालिकाभित्रका जनताहरूको चासो छ, चिन्ता छ, यसकारण यहाँका सर्वपक्षीय या सबै पक्षका मान्छेहरूलाई सहभागी बनाएर एउटा कार्यक्रम गर्दा यो विषयमा जानकारी गराउँदा अझ राम्रो हुन्छ।
जस्तै यो पुरानो तपाईँले कम्प्लेक्स हेर्नुभयो, त्यो कम्प्लेक्स र अहिलेको कम्प्लेक्स जुन बनाइरहेको छ नि व्यापारिक कम्प्लेक्सको रूपमा भवन, त्यो फरक छ क्या?
हजुर,
त्यो तपाईँको उसले चाहिँ छोडेको पहिलेको त्यो भवनको अगाडिको स्पेस र अहिलेको त धेरै कम छ, यो विषयमा तपाईँले हेर्नुभयो, केही जानकारी लिनुभयो त्यहाँ गएर, यो यति बनेको छ अहिले किन यति कम भयो भनेर के बुझ्ने प्रयास गर्नुभयो विनोदजी यहाँले?
त्यतिसम्म त हेरिएको छैन, यद्यपि हामी पनि त्यो ठाउँमा विभिन्न रूपले विभिन्न कामकाले जाँदै गर्दा सामान्य स्थलगत रूपले अध्ययन त हामीले पनि गरेका छौँ, र त्यो पुरानो सपिङ कम्प्लेक्स र नयाँ सपिङ कम्प्लेक्सको दूरी कति छ त्यो एकिन त मलाई थाहा छैन, यद्यपि नगरपालिका या अन्य जुनसुकै निकाय हुन् जसले चाहिँ जुन मापदण्ड या नगरपालिकाको पनि एउटा आफ्नो भिजन पनि हुनुपर्छ, तपाईँले अघि नै उल्लेख गर्न खोजिएको कुरा, धनगढी उपनगरपालिका या स्थानीय निकाय भनेका आफैमा यस्ता स्वायत्त निकाय हुन् जो चाहिँ अझ यसपछि बन्ने यो घोषणा गरेको संविधानले त होइन सम्पूर्ण अधिकार
सम्पन्न स्थानीय सरकार भनेको छ,
स्थानीय सरकार बन्दैछन् र त्यसको आफ्नो एउटा गुरु योजना या पछिसम्मको दीर्घकालीन योजना हुन आवश्यक छ होइन, त्यो योजना अनुसार उसले आफ्ना के त गतिविधिहरू बढाउन आवश्यक छ, आफ्नो त्यो खालका संरचना निर्माण गर्न पनि आवश्यक छ, एउटा कुरा त्यो भइहाल्यो. दोस्रो कुरा, नगरपालिका या अन्य जुनसुकै निकायले पनि आफ्ना सपिङ कम्प्लेक्स या व्यापारिक भवन या कार्यालय या जुनसुकै भौतिक संरचनाका विषयहरू हुन् होइन, निर्माण गर्दा आधारभूत रूपले पालना गर्नुपर्ने मापदण्डहरू पालना गर्न तयार हुनुपर्छ. र यो विषयमा जनताको गुनासो या जनताको चासो चिन्ता भइसक्यो भने होइन, त्यो विषयमा आम जनतालाई सहभागी हुने गरी एउटा छलफल आयोजना गरिदिँदा नगरपालिकालाई पनि र आम जनतालाई पनि जुन चासो र चिन्ता छ त्यो विषयमा स्पष्ट हुने मौका पाइन्छ, त्यो कारणले अझ राम्रो हुन्छ.
हजुर, यो विषयमा एकैछिनमा चर्चा गराउनलाई यतिखेर म छोटो व्यापारिक विस्तारमा जाने आग्रह गर्न चाहन्छु. अनिलजी हुनुहुन्छ आज प्राविधिक मित्र रूपमा, र आज हामीले शनिबारको दिनमा चाहिँ यो धनगढी उपमहानगरपालिकाको नयाँ कम्प्लेक्स बनेको छ, यो विषयमा चाहिँ दुईवटा राजनीतिक दलका प्रतिनिधिहरूसँग चर्चा गर्दैछु. यतिखेर म छोटो व्यापारिक विस्तारमा जान्छु. आदरणीय श्रोता, पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ. चिसो मौसम छ बाहिर र हामी स्टुडियोभित्रबाट तातो बहसमा सातो जाने गरेर हामीले आजका अतिथिहरूको बहसलाई जोडिरहेका छौँ. र हामीसँग दुईजना अतिथिहरू हुनुहुन्छ. हामीसँग नेकपा माओवादी विप्लवका चाहिँ सचिवालय सदस्य हुनुहुन्छ. हामीसँग कार्यालय सचिव हो उहाँ चाहिँ विनोद विष्ट हुनुहुन्छ. र त्यसै गरी अर्का अतिथिको रूपमा हुनुहुन्छ राष्ट्रिय जनमोर्चाका चाहिँ धनगढी उपमहानगरपालिकाका अध्यक्ष हुनुहुन्छ कृष्णप्रसाद चौधरी. उहाँहरू दुवैजनालाई पुनः वेलकम गर्छु. पुनः स्वागत छ यहाँहरू दुवैजनालाई.
धन्यवाद.
जस्तै कृष्णजी, एउटा प्लानिङ एउटा भिजन कस्तो हुनुपर्छ, एउटा भनौँ न हामी स्मार्ट सिटीका कुरा गर्छौँ, हामी भोलि धनगढीलाई चाहिँ एउटा नमुना सहरको रूपमा हामी परिकल्पना गरिरहँदा आज बनाएका संरचना भोलि गएर भत्काउनु पर्ने कन्डिसनहरू पनि हामी बेला बखतमा चर्चा आउँछन्. विभिन्न सडकहरूको हामी फ्राकिला भन्ने कुराहरू गर्दैछौँ, अझ यसलाई चाहिँ विस्तारका कुराहरू गर्दैछौँ. अब यो गरिरहँदा अलिकति एउटा भिजन त हुनुपर्ने हो नि, होइन र?
अब यसमा के छ भन्नुहुन्छ भनेपछि, स्मार्ट सिटीको जुन कुरा फेरि ल्याउनु भयो नि, यो स्मार्ट सिटीको कुरा भनेको के हो भनेपछि, यो ओठे भाषा हो. यो ओठे भाषा किन त्यसलाई हामी भन्छौँ भन्नुहुन्छ भनेपछि, स्मार्ट भन्नु, सम्राट भन्नु, सुन्दर भन्नु, राम्रो भन्नु, अच्छा भन्नु, सबै एउटै भाषा हो. तर हामीले कमसेकम त्यो भाषाहरू जुन ओठे भाषा प्रयोग गर्नुभन्दा पहिला आफूबाट कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरो हो. सुरुवात आफूबाट गर्ने हो नि त. त्यसले गर्दा आफ्नो यो कुप्पीहरू जुन बल्छ नि, त्यो आफूभित्र चाहिँ अन्धकार हुन्छ, अनि अरूलाई उज्यालो दिनु खोज्दा त्यो सम्भव कतिको हुन्छ
हो, त्यही विषय हामीले जोडिरहेको छ. कृष्णजी, जुन आज स्मार्ट सिटीको कुरा गर्न आउँदा, एउटा सडकको कुरा गर्दैछु विनोदजी म, सडक भने कस्तो हुनुपर्छ भने, एउटा भिजन कमसेकम 10-15 वर्षपछिको एउटा सडकको नमुना त देखाउनु पऱ्यो नि त नगरपालिकाले. यो सडक बनाउँछु म, सडक होस्, सडकको छेउमा चाहिँ ढल निकास होस्, जल निकाससँगै सडकको पेटी होस् जहाँ चाहिँ मान्छेहरू हिँड्छन्, साइकल हिँड्ने साइक्लिङ होस् होइन, अनि त्यसपछि चाहिँ एउटा फुलको बगैँचा जाने बगैँचा होस् न, अनि पो एउटा स्मार्ट हामी कल्पना गर्न सक्छौँ. त्यो नमुना जाहेर या देखाउनु पर्ने नगरपालिकाले देखाउन सकेको भए वा वा हुन सक्ने सम्भावना थियो कृष्णजी?
अब फेरि हामीले त्यही विषयमा प्रवेश गर्दा फेरि एउटा के छ भन्नुहुन्छ भने, यो कमसेकम तपाईँले भने जस्तो नगरपालिका, जिल्ला विकास, जिल्ला प्रशासन, सरकारी निकाय जति छ यसमा तपाईँ अब आजको मितिमा तपाईँको के अरे स्टुडियोमा मैले मुखै खोलेर भन्नु पऱ्यो भनेपछि समस्या कहाँनिर छ भन्नुहुन्छ भने, यी कर्मचारीहरू यो नगरपालिकाको मात्रै अन्यथा यो शब्दलाई पनि नलागोस्, यो नगरपालिकाभित्र मात्रै होइन जति सरकारी निकायहरू छ नि, यो सरकारी निकायभित्र भनेको जनताको मानो खाएर राष्ट्रको यो तलब खाएर बसेको भए तापनि, ड्रेस लगाए पनि, यसमा शुद्ध रूपमा के भने काङ्ग्रेस र एमालेको कार्यकर्ता.
भनेपछि आज राजनीतिक भागभण्ड, राजनीतिक खेल छ, राजनीतिक संरचनमा कार्यकर्ता जस्तै खटिएर काम गरेका छन् भन्न खोज्नु भाइहाले.
यो राजनीति भागभण्ड पनि यसलाई नभनु, काङ्ग्रेस र एमालेको भागभण्ड भनौँ. अब यसलाई यसरी जाँदा पऱ्यो,
तपाईँका पनि त होला नि एक दुईजना.
होइन, हाम्रो भागभण्डमा हामी भागभण्ड कहिले खोज्दा पनि खोज्दैनौँ, हामी खोज्ने पक्षमा पनि छैनौँ.
तपाईँ आफै खोज्नुहुन्छ,
जनताले
तपाईँ आफै खोज्नुहुन्छ. तपाईँ त ग्राबिलको संयोजक हुनुहुन्थ्यो, आज बताउनु न त ग्राबिलमा कहाँ कहाँ ग्राबिल गर्नुभयो, जनता जान्न चाहन्छन्, प्लिज बताउनुहोस् आज तपाईँ.
ग्राबिलको संयोजक मलाई जेठको तपाईँको 13 गते कि 6 गतेतिर बनाएको हो. यो तपाईँको 15 दिनको कि 1 महिनाको म्याद भयो. त्यसमा मैले आफ्नो
आफूलाई जाँदा पाएको खर्च त्यहाँ त्यहाँ हाल्नु.
होइन होइन, त्यसो पनि होइन, मेरो सबभन्दा पहिला त मेरो आफ्नो घरै छैन, म आफ्नो घरको अगाडि कहाँ हाल्नु र.
तपाईँ आज त्यसो भए आज जिनेस एफएमको तातो बहस मार्फत बनाउनुहोस् त. तपाईँ आज जोगी हो, तपाईँ जोगी हो, सन्यासी हो?
ए बाबा, घर नहुँदैमा मान्छे जोगी हुँदैन नि.
अनि तपाईँले भन्नु मेरो घर बार छैन, जोगी हो भन्नु.
बार छैन भनेको होइन कि, बार छ घर छैन. मैले घर बार छैन भनेको होइन, घर नभएको व्यक्ति जोगी हुँदैन.
अनि तपाईँले ग्राबिल कहाँ हाल्नुभयो त आज, क्लियर कट बताउनुहोस्। ग्राबिलमा आज भ्रष्टाचार भएको छ, आज जनताको प्रश्न छ. आज
ग्राबिलमा भ्रष्टाचार भएको छ भन्ने अनुमानित कुरो चाहिँ हामी त अब त्यो त्यतातिर चाहिँ जानुभन्दा पनि प्रष्ट रूपमा जानुपर्छ. के भनेपछि, मैले जति ठाउँमा टिपट म र के अरे राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गर्ने म र मेरो सदस्य भनेको रापरबाट तपाईँको हरिबहादुर श्रेष्ठ, त्यसै गरी फोरम लोकतान्त्रिकको कार्य शिवराज गुरुङ, तिनजना हामी त्यसको
र त्यसको
सचिव भनेको डिजराज भट्ट। फुलबारी केही ठाउँहरूमा हामी गएर टिपोट र यो धनगढी उपमहानगरपालिकाभित्र यो 3 नम्बर वडा 4 नम्बर वडामा केही ठाउँमा हामी टिपोट गऱ्यौँ।
गाडीमा जानुभयो सर र हेर्नु?
गाडी पनि हामीले पाएनौँ, मोटरसाइकलमै गयौँ। गाडी बडा मुस्किल मुस्किलले दुई दिन चाहिँ कार्य जब अलि रिसाइसकेपछि उहाँले गाडी चाहिँ उपलब्ध गराइदिएको।
गाडी चाहियो, हामी जनताको गुनासो हेर्न जाँदैछौँ, जनताको अगाडि हामी माला हाल्न जाँदैछौँ।
होइन, टिपोट होइन, माला हाल्न त गइनौँ, तर त्यो ग्राभेलहरूको टिपोट गरेर आइसकेपछि यहाँ त यो के हुँदा रहेछ भनेपछि यो अब त्यसलाई कसरी व्याख्या गर्नुहुन्छ? यो हामीले हेरेर आउँछौँ एक ठाउँमा, ग्राभिल जाँदो रहेछ एक ठाउँमा, हामी नाम ल्याउँछौँ एक ठाउँको, नाम जाँदो रहेछ अर्को ठाउँ।
त्यो त जनताले भने छ नि, त्यो त जनताले भने प्रश्न नै मैले गरे हो। तपाईँहरूले मिलिमत्तोमा हो कि भागभण्डामा हो कि आवश्यकता एकातिर हुन्छ तपाईँहरूले एकातिर हालिदिनुहुन्छ, खाल्डाखुल्डी एकातिर हुन्छ तपाईँहरू, पिच भएकोमा ग्राभिल हालिदिनुहुन्छ?
होइन, भागभण्डैको रूपमा त्यसलाई चाहिँ बुझ्नु हुँदैन, तर यहाँ के भनेपछि माग चाहिँ व्यापक आएको हुनाले अब कतिपय ठाउँमा चाहिँ हाल्नै पर्ने अवस्था देखिन्छ। अब यसमा कतिको भागभण्ड भयो, कतिको हाल्नु भयो भन्नु खालको कुरो गर्नु छ भने यकिन मैले पनि यतिको भनेर ठ्याक्कै त भन्न सक्दिनँ। तर अस्ति केही महिना अगाडि चाहिँ सार्वजनिक सुनवाई हुँदा र नगरपालिकाको कार्य यो कार्य तपाईँको कर्मचारीसँग बसेर मैले सोद्धा यो कतिसम्मको मोटामोटी गयो भनेर भन्दा हाराहारी 30 लाख रुपियाँको हामीले ग्राभिल फालिसकेको छ भन्ने खालको
उपलब्धि सुन्ने
भन्ने खालका कुरोहरू आएको थियो। तर अब त्यो के अरे त्यो प्राविधिक हिसाबहरू राख्ने
ग्राभिल पनि कस्तो छ विनोदजी भने नगरपालिकाले पनि त्यहीँ ग्राभिल गर्ने, जीविसले पनि त्यसैमा ग्राभिल गर्ने, अनि सांसद विकास कोषबाट आएको ग्राभिल पनि त्यहीँ गर्ने, सजिलो रूपमा भ्रष्टाचार गर्न सकिने, भ्रष्टाचार नियन्त्रण गर्छु भने तपाईँहरू पनि खोक्रो नारा दिएर जनतालाई चुतिया बनाइरहनु भएको छ।
यो खोक्रो नारा त नबनाऊ,
अनि तपाईँहरूले खै त अनुगमन गरे, तपाईँहरूको संयन्त्र छ भने होइन
एकदम यो तपाईँले भनेको कुरामा हाम्रो के निष्कर्ष हाम्रो पनि निष्कर्ष के छ भने तपाईँले भने जस्तै विभिन्न निकायका योजनाहरूको डुप्लिकेसन भएको छ होइन, त्यहाँ दोहोऱ्याएर या योजनाहरू पार्ने र त्यहाँ भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदो छ, यो विभिन्न निकायहरूमा छ। यसमा अब अघि हाम्रो कृष्णजीले भने जस्तो त्यहाँका कर्मचारीको कुरा पनि रहला र उहाँहरू जस्तो त्यहाँ राजनीतिक संयन्त्रमा भाग लिने राजनीतिक पार्टीका प्रतिनिधिको कुरा पनि रहला र यो यो व्यवस्थाको उपजकै रूपमा हाम्रो निष्कर्ष के छ भने यो संसदीय व्यवस्थाको एउटा महत्त्वपूर्ण उपलब्धि भनेको भ्रष्टाचार मौलाइराखेको छ होइन। तपाईँले भने जस्तो हामी खोक्रो नारा होइन, हामी भ्रष्टाचार नियन्त्रणको एउटा अभियानमा छौँ।
तपाईँहरू नियन्त्रण गर्नुहुन्छ हरेक क्षेत्रमा भएका भ्रष्टाचारलाई, तपाईँहरू छर्लङ्ग पार्नुहुन्छ, जनताको अगाडि ल्याउनुहुन्छ?
हो, हामी हरेक क्षेत्रमा भएका भ्रष्टाचार नियन्त्रण गर्ने एउटा अभियानमा छौँ र यो अभियानमा हामी जाँदै गर्दा हामीले कुन कुन निकायमा कसरी भ्रष्टाचार भइरहेका यसको अध्ययन अनुसन्धान पनि गर्दैछौँ र विभिन्न रूपले कहीँ सचेत पनि पार्दैछौँ होइन, उहाँहरूलाई चेतावनी पनि दिँदैछौँ र यद्यपि त्यो भ्रष्टाचार रोकिएन, अझ बढी मौलाउँदै गए देखिन्छ भने त्यहाँ जनकारवाहीको प्रक्रिया पनि अगाडि बढाइरहेको छ।
थ्याङ्क यू सो मच दुवैजनालाई आफ्नो समय र विचार दिनुभयो, आभार व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पनि यस्तै संवाद गर्ने बहस गर्ने मौका अवश्य मिल्नेछ, मैले आभार व्यक्त गर्न चाहन्छु दुवैजना। आदरणीय श्रोता, आजको यो तातो बहसमा हामीसँग अतिथिको रूपमा हुनुहुन्थ्यो दुईजना अतिथि हुनुहुन्थ्यो, नेकपा माओवादीका चाहिँ सचिवालय सदस्य हुनुहुन्थ्यो विप्लवका चाहिँ विनोद विष्ट, र त्यसै गरी अर्का अतिथिको रूपमा हुनुहुन्थ्यो हामीसँग राष्ट्रिय जनमोर्चा कैलालीका धनगढी उपमहानगरपालिकाका इन्चार्ज हुनुहुन्थ्यो, अध्यक्ष हुनुहुन्थ्यो हामीसँग कृष्णप्रसाद चौधरी। उहाँहरू दुवैजनासँगको यो तातो बहससँगै आजलाई कार्यक्रमबाट म नवराज धानु पनि बिदा माग्छु। हवस् त, नमस्कार।